जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiafm.com लगन गरी तपाईँ यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 7:30 बजे सुन्दै आइरहनु भएको छ कार्यक्रम आमाका कथा छोरीका सपनामा हामी आमाहरूका जीवन भोगाई उहाँहरूका अनुभव यथार्थपरक कहानी अर्थात् आमाहरूका कथाहरू सुन्ने गर्छौँ यस्तै गरेर जीवनको सक्रिय समयको थालनी गर्दै गरेका अथवा सक्रिय जीवन बिताइरहेका छोरीहरूको दैनिकी अनुभूति लक्ष्य अथवा सुन्दर भविष्यका लागि बुनिएका सपनाका सम्बन्धमा छलफल गर्ने गर्छौँ समग्रमा महिलासँग सम्बन्धित विषयमा महिलासँग छलफल गरिने कार्यक्रम हो कार्यक्रम आमाका कथा छोरीका सपना सामाजिक सांस्कृतिक आर्थिक रूपमा पछाडि ठानिएका महिलाहरूको विगत कस्तो थियो आजका महिलाहरूको अवस्था के छ र समानताका लागि अझै पनि महिलाको स्थिति के हुनु जरुरी छ कार्यक्रममा हामी यस्तै प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्छौँ छोरीका रूपमा प्राप्त भएको जीवनलाई सार्थक तुल्याउन आफू महिला भएकोमा गर्व गर्न प्रेरित गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो
आजको कार्यक्रममा शुक्ला गण्डकी दुई निवासी आमा ललिता राणा र उहाँकी छोरी शिक्षिका इन्द्रा पुनसँग भेटेर गरिएको कुराकानी प्रस्तुत गर्दैछु
मेरो नाम ललिता राणा हो उमेर अब 20 साले हो भन्छ के अरे अब त्यही
20 साले हुनुहुन्छ 20 साले भनेपछि त 56 वर्ष हुनुभएको अरे है के गर्नुहुन्छ अहिले चाहिँ
यस्तै बसिरहेको छु अब यसो सानसानो दोकान छ दोकानमा यसो दिन गर्ने काम
तपाईँको जमानामा तपाईँ हुर्काँदै गर्दा तपाईँ सानो हुँदा तपाईँ युवा हुँदा चाहिँ यो समाजमा नेपाली महिलाहरूको अवस्था चाहिँ कस्तो देख्नुहुन्थ्यो कस्तो थियो
म सानो छँदाखेरि त अब असाध्यै नै दुःख थियो अब नारीहरूलाई स्कुल पढ्न नपाउने एक त मेरो आफ्नो आमा थिएन सानी आमा हुनुहुन्थ्यो बाबा त धेरै ज्ञानी हुनुहुन्थ्यो फ्यामिलीमा दुई फ्यामिली भएपछि गाह्रो हुँदो रहेछ अहिले बुझ्दै आएँ
भनेपछि हजुर ललितपुरमा जन्मिनु भयो हजुरको आमा चाहिँ सानै हुँदा
सानै थाहै छैन मलाई अब पढ्न पाइनँ साह्रै दुःख पाएँ अब काठमाडौँमा जन्मिएको ललितपुरमा घर चाहिँ मेरो भक्तपुर साँगा हो भन्ज्याङ हो साँगा भन्ज्याङमा परे एकदम डोको नाउँलाई बोक्न गाह्रो थियो साह्रै कष्ट भयो त्यस्तै गरेर अब बच्चा पनि जन्मियो 15 वर्षको उमेरमा कसरी हुर्कायो थाहा पनि भएन अहिले हाँस पनि लाग्छ अब त्यस्तै दुःख भएर असाध्यै धोका थियो पढ्नलाई पढ्नै पाइनँ त्यो भएर अहिले मेरो एउटा छोरी छ छोरा दुइटा छ छोराले चाहिँ पढेनन् अलिअलि मात्रै पढ्यो छोरीले चाहिँ नि मेरो कुरा बुझिदियो मनको भावना बुझेर उसले सुख दुःख गरेर उसले पढेर अहिले सानसानो टिचर छ म त्यसमा आनन्द छु त्यो सधैँभरि भइरहेछ भने मेरो भगवान्सँग प्रार्थना छु ऊ बेला साह्रै दुःख थियो अब नारी अगाडि सर्ने पनि नपाउने कस्तो नारी भएर पनि अगाडि सरेको भन्ने हेला गर्थ्यो पन्चीको पाला थियो धेरै बोल्नै नपाउने भित्रभित्र कुहेर बस्नु पर्थ्यो अब अहिले चाहिँ नि मैले छोरीलाई भनेछु कि यसरी दुःख कुरा के छ भने भन मलाई अझै पनि तिमीलाई के भएछ भन मेरो हेरगतीमा धेरै सुख छ। मनको कुरा मलाई खोलेर भन भन्छ, म केही छैन, मेरो आमा भएपछि मलाई खुसी छु भनेर भन्छ छोरीले, हाँसी खुसी गर्छ छोरीले। त्यस्तै छ, धेरै नै परिवर्तन भयो नि। अहिले त आकाश र पताल जस्तो भयो। त्यसो भएर अहिले त एकदम राम्रो छ, नारी अगाडि सरेको छ, कसैले आफ्नो ज्यान आफैले पालेको छ, पुरुषको भर गर्नु परेन, त्यो असाध्यै राम्रो छ। अझै पनि भन्छु नारीहरूलाई, होइन, आफ्नो सहयोग काम गर, पुरुषको भर नगर। अब पुरुषको न्याय गरेपछि के लाउनु मन लाग्छ, कस्तो खानु मन लाग्छ, होइन, ल्याउन भनेर भन्नु पर्छ। आफ्नो भएपछि त कति आनन्द भयो नि, म त्यो भन्न चाहन्छु। अहिलेको समय साह्रै राम्रो छ,
अहिलेको समय चाहिँ यहाँलाई मन परेको छ,
मन पर्यो है।
सानैमा आमाको मृत्यु भएपछि ललिता आमा आफ्नो बुवा र सानी आमासँगै बस्नुभयो। परिवारकै घरकापमा 13 वर्षकै कलिलो उमेरमा विवाह भएपछि ललिता आमाको वैवाहिक सम्बन्ध त्यति राम्रो हुन सकेन। हुन त 2 छोरा पनि जन्मिए, तर श्रीमानबाट सधैँ कुटपिट दुर्व्यवहार सहनु परेपछि ललिता आमाले उक्त सम्बन्धलाई त्यागेर नयाँ वैवाहिक सम्बन्ध गाँस्नुभयो। त्यसपछि उहाँले एउटी छोरी जन्माउनु भयो, इन्द्रापुन।
अब मेरो भाग्यमा यस्तै लेखेको भएर 2 घरबार भयो। अब मेरो छोराहरू 2 उही छोडेर आएको भएर साह्रै रुन्थेँ कि म, चाडबाडमा बसरी रुन्थेँ। छोरीले नि अब पौडी खेल्न पर्छ, मेरो आमा रोयो पौडी खेल्नुपर्छ आउँछले भन्थे। अनि अहिले ओम शान्तिमा गएपछि म त्यो रुन छोडेँ, किन समयलाई पर्खिनु पर्दैछ। छोराहरू पनि आए है, मलाई असाध्यै खुसी लाग्छ, अनि परमात्मा नमस्कार भन्छु। रुने कुरा नि राम्रो त होइन न, तर नि बच्चा जस्तै छु, रोइ पनि हाल्छु। त्यस्तै हो, अहिले राम्रो छ।
जोस् जीवनमा जस्तो सुकै परिस्थिति सामना गरेको भए पनि यतिखेर चाहिँ अलि सन्तुष्ट हुनुहुन्छ?
असाध्यै नै गाह्रो भएको थियो नि त्यो बेला, नानी भने खान पनि पाएन, लाउनु पनि पाएन, कति कुट्थ्यो कति पिट्थ्यो, थिचेर बन्नु पर्थ्यो त्यो घरमा। अब माइत आएर भनौँ भने बाबाले के भयो तिमी किन यस्तो बोलाएको नानी भन्नुहुन्थ्यो। आमाले त्योभन्दा पहिले आमाले के भन्छ, कामले हो है, कामले हो भने भनाइ हुने होस् भन्थे। मैले डर लागेर कि, अनि कामले गर्दाखेरि यसो भने बा साह्रै रुनुहुन्थ्यो। मैले कस्तो आँखा फुटेर दृष्टि ठाउँमा मेरो बाबालाई भनेर बस, यहाँ 1 हप्ता बसे जा भन्नुहुन्थ्यो। बाघ अफिस गइसकेपछि कामले भन नि ललिता, फेरि बाले केही कुरा भन्ने होइन नि भनेर आमाले दिएको घर हो कि थियो। त्यसो भन्नु त्यसो भन्दा पनि अब के करले गर्दाखेरि बस्न सकिएन कि, आनन्दले हो नि त आफू खुसीले बाबाले राम्रोसँग दिएको भए पछि त आमाको जबरजस्तीले दियो, नचिनी भयो 13 वर्षमा, अब छोरीले पाल्नै हुन्न, बिहा गरिदिइहाल्नुपर्छ भनेर बाले हो जस्तो सोध्नु भएर बिहा गरिदिएको कि। त्यसो भएर राम्रो भएन त्यहाँ। दोस्रोमा आनन्द छु, खुसी छु। मेरो बाबाले भन्नुहुन्छ कि असाध्यै नै दुःख परे पनि तिमी नात्यो एकदम सहनु पर्छ, नारी भएर साह्रै सहनु पर्छ भनेर सहेको थिएँ मैले, सहेरै आइरहेको थिएँ। अब पछि बिचमा गएर अब त्यो आफ्नो लेखन त कुरा भएर म त्यस्तो भयो, तर पनि मेरो बाबाले स्वीकार्नु भयो, तिमीलाई मैले पहिले नै छोड भनेको थिएँ, तिमी अहिले आएर यस्तो भयो, तर पनि केही छैन, आफ्नै जातमा गयो, जात पनि सबल आउँछ भनेर यहाँ मलाई भेट्न पनि आउनुभयो। बाबाकै सबै कुरा बाबाको ज्ञानमै हिँडिरहेको छु, होइन त म अहिले पनि बाबालाई सम्झिन्छु मैले, कसैलाई नराम्रो भन्न भन सहन सक्नुपर्छ, खोलाएर बस, चाहिने कुरा बोल, नचाहिने कुरा नबोल। यसमा पल पल मेरो बाको याद आउँछ, साँच्चै हो, बा साह्रै ज्ञानी हुनुहुन्थ्यो। आमा मर्यो बालखैमा दुःख पाएँ मैले, सानैदेखि दुःख पाएँ बडो पारले हुर्किमा, सानैदेखि दुःख पाएँ बडो पारले हुर्किमा, बाटो हिँड्ने मनुखसँग भिक मागी खाएँ मैले, के दियो दैव छोरीको जन्म हारेको रहेछ कर्म।
स्कुल पढ्न नपाए पनि ललिता आमालाई उहाँको बुवाले 12 खरी सिकाइदिनुभयो। अहिले उहाँ दिनहुँ केही लेखिरहनुहुन्छ, जीवन सधैँ शान्त र सरल तरिकाले कहाँ बितेको थियो र, तर मनलाई शान्त शुद्ध अनि एकाग्र बनायो भने वर्तमानमा सन्तुष्ट भएर जिउन सकिन्छ भन्ने उहाँले अनुभव गर्नुभएको छ।
सानोमा चाहिँ मेरो बाबाले 12 खरी पढाउनु भएको थियो, त्यही बाढखरीबाट एक अक्षर त पढ्न त गएको तर लुकी लुकी जान्थेँ त्यसमा हेक्का भएर अलिअलि अक्षर चाहिँ यसो जान्दछु। अब ओम शान्तिमा 21 पल्ट लेख्ने भन्छ, अब कहिले शिव भनेर लेख्ने आफ्नो मनको कुरा भावना, कहिले परमपिता भनेर लेख्ने 21 पल्ट, कहिले परमात्मा भन्ने, कहिले मुक्तिनाथ भन्ने, कहिले यस्तै यस्तै गरेर 21 पल्ट बिहान 4 बजे 21 पल्ट लेख्छु, त्यहाँबाट अहिले 1 बजेपछि लिन्छु 21 पल्ट लेख्छु, बेलुका फेरि 7 बजे लेख्छु 21 पल्ट। अनि त्यो लेख्ने पढ्ने अनि उनीहरूले सम्झिने, एउटा घर थिएन, धेरै दुःख थियो मलाई यहाँ आउँदा नि, यसै गरेर खाइरहेको थियो, अहिले घर पनि छ, अब एक विश्वास त्यही जाओस्, खुसी छ, त्यही मलाई पुग्छ र मलाई पुगेकै जस्तो आनन्द लाग्छ कि। अब के सम्पत्ति धेरै कमाए सम्पत्ति बोकेर लाने होइन, आफ्नो आनन्द हो, अब जसरी पनि गुजारा भइरहेछ, दुईवटा रोटी खाएर बाँच्न पाऊँ त्यही खुसी होइन र
सबैभन्दा ठुलो कुरा चाहिँ मन नै
साँच्चै कुरा मन हो नि त नानी, मान्छेले मनलाई सम्हाल्न सक्नुपर्छ, त्यो बेलाको स्त्री कस्तो थियो भनेर अहिलेको स्त्री कता स्वर्ग र नर्ग जस्तो भयो नि, अहिले त स्वर्गै छ नि त, त्यो बेला हेरिक त स्वर्ग छ नि, मैले चाहेको कुरा के खानुहुन्छ भनेर छोरीले खान्छु दिन्छन् है, अब हुन त दिएर खाने त होइन, म आफूले गरेर खान्छु अझै पनि है, तर पनि कुनै बेलामा के खान मन लाग्छ आमा
छोराछोरीले आफ्नो सन्तानले चाहिँ के छ हजुरको इच्छा भनेर सोधिदिँदाखेरि एकदम आनन्द
असाध्यै आनन्द लाग्छ। तर पनि अब मैले भन्छु छोरीले पनि छोरा पनि भन्छ आफ्नो खुट्टामा आफै उभा, कसैको न्यारो गर्न नपर्छ, म अहिले बुढी भए पनि जे गरे पनि म बुढाको कमाइ खाएको छैन कि, मिसकटमा छौँ कि, उसले पनि मेरो कमाइ, मैले उसको कमाइ खाइरहेको छु, दुवैजना मिलेर काम गर्नु पर्यो होइन त, त्यसो भए तिमी पनि त्यसै गर, मेरो कमाइ भने बुढालाई नभन, ज्वाइँलाई गाली नगर, दुईले कमाइ राम्रो हुन्छ, एउटा कमाइ म त एउटा टाउको मत खानु भएन नि, यो जमाना अनुसारले बच्चा पढाउनु पर्यो हुर्काउनु पर्यो होइन, मेरो कमाइ खाए उस्तो भयो उस्तो भयो भन्दै नभन, दुईजना काम गर्नुपर्छ भन्नुहुन्छ, हो हो ल ल ठिक छ भन्छ, यस्तै छ त्यसो भए सबै साथीभाइलाई पनि त्यसै भन्छु, मान्छेहरू साथीहरू भयो के भन्छ, यत्रो यत्रो करोडौँ सम्भव छ नि, तर पनि उनको मलाई कस्तो पिर पर्यो, के को पिर पर्ने, दुई हात दुई आँखा दुई खुट्टा भगवान्ले दिनुभएको छ, हामी कति भाग्य मान्छौँ, लङ्गडो फोरन र आँखा नभएको कस्तो दुःख छ त्यहाँ, त्यो हेर त त्यहाँदेखि हामी त कति भाग्य मान्छ छैन नानी छ नि भने भन्छ, मलाई छैन मलाई भाग्य मान्छ छैन, त्यो सम्पत्ति भएर पनि मनमा सन्तोष छैन, मान्छेको मन नै सन्तोष हुनुपर्छ, मन मेरो मन सन्तोष छ भनेर म त सबैलाई म त आनन्द छु, अब केटीको दिन छन् अब छोरछोरी दिन आनन्द छ भनेको नि मानिदियो, अब जय पनि रक्षा हल्लिने होइन ठेगाना हुनुहुन्छ, अब बुढा मेरै साथमा हुनुहुन्छ, अब त्योभन्दा अब सबै राम परिवारले भनेको कुरा मानेपछि त्यसै आनन्द भयो मान्छेले।
मजदुरी गरेरै भए पनि छोरीलाई आइएसम्म पढाउनु भएकी ललिता आमा आफ्नै छोरीको मेहनत लगन र असल व्यवहारबाट धेरै खुसी हुनुहुन्छ, अनि उहाँकी छोरी जो शिक्षिका हुनुहुन्छ इन्द्रा पुन, उहाँलाई पनि आफ्ना बाबा आमा साथी जस्तै लाग्छ, आमा बुवाको त्याग र सङ्घर्षबाट नै आफू सफल बनेको उहाँलाई बारम्बार महसुस भइरहँदो रहेछ।
एकदम खुसी लाग्छ, बुवा र आमा त बेस्ट फ्रेन्ड मेरो होइन, म र हाम्रो बुवा आमा चाहिँ प्रायःले साथी जस्तै देख्छन् कि होइन, अनि हामी चाहिँ म चाहिँ अब एक्लै भएको भएर चाहिँ घरका व्यवहारिक कुरा होस् अथवा शैक्षिक कुरा होस् होइन सुख दुःखको कुरा होस् हरेक कुरा सेयर गर्ने आमा बुवाले पनि होइन, अनि मैले पनि आमा बुवाको चाहिँ सुख दुःखमा साथ दिने है, अनि म पनि एउटा छोरी भए पनि मैले चाहिँ जति सक्छु त्यही हिसाबले चाहिँ बुवा आमालाई मैले खुसी दिनुपर्छ भन्ने चाहिँ भित्रभित्र सधैँ लागिरहेको थियो होइन, सँगसँगै फेरि आमा बुवाले पनि मैले भनेको आज मेरो हरेक कुरा आफूले सकेसम्म मेरो इच्छाहरू पुरा गरिदिने होइन, अनि मसँग सल्लाह लिने, मैले पनि जानेको कुराहरू उहाँलाई सल्लाह दिने, हामी त एकदम बेस्ट फ्रेन्ड हो क्या, मिल्ने साथी हो क्या हामी त, सुख पनि दुःख पनि कहिलेकाहीँ मैले पनि गाली पनि गर्छु उहाँले पनि गाली गर्नुहुन्छ, हामी सँगै बसिन्छ होइन, धेरै कुरा सेयर गरिन्छ, मेरो त बुवा आमा चाहिँ सबैभन्दा ठुलो शिक्षक पनि हो, त्यो सँगसँगै चाहिँ मेरो बेस्ट फ्रेन्ड पनि हो क्या, हजुर साथी पनि हो,
शिक्षणको क्रममा पनि अनुभव गर्नुभयो होला
हजुर,
बुवा आमासँग सजिलैसँग बोल्न सक्ने मतलब आफ्नो समस्याहरू सेयर गर्न सक्ने बालबालिका र अरू बालबालिकाहरूको अवस्था चाहिँ अलि फरक नै हुन्छ होइन,
म त बच्चाहरूलाई पनि भन्छु तिमीहरूको बा आमालाई चाहिँ अब यसरी नै मजदुरी काम गर्नुहुन्छ, मदिरा नि खानुहुन्छ, झगडा नि गर्नुहुन्छ, तिमीहरूले कस्तै पनि गर्न नसके चाहिँ एउटा कुरा के गरिदेऊ भन्दाखेरि नाहाको बेलामा सम्झाइदेऊ होइन, आमा बुवा हामी पनि पढ्न चाहन्छौँ हामीलाई नि वातावरण दिनुहोस् भनेर तिमीहरूले पनि धेरै धेरै ठुलो कुरा गर्न नसके पनि आज सुन्दा भोलि सुन्दा बा आमाले पनि त्यो कुरा सुन्दा सुन्दा चाहिँ मनन गरेर चाहिँ राम्रो बानी चाहिँ बनाउन सक्नुहुन्छ अथवा चाहिँ अलि धेरै खानुहुन्थ्यो भने अलि थोरै खानुहुन्छ त्यतितिर चाहिँ तिमीहरूले पनि राम्रो बानी गरेर बाबुआमालाई पनि चाहिँ सम्झाउन सक्छौ आफ्नो भाइ बहिनीलाई पनि यस्तो गर है भनेर हामीले चाहिँ ठुलो कुरा गर्न नसके पनि सानै कुराबाट भए पनि राम्रो कुरा सुरुवात गर्नुपर्छ त्यो गर है भनेर मेरो बच्चाहरू चाहिँ म बारम्बार भन्ने गर्दछु
कति वर्ष भयो पढाउन थाल्नु भएको
पढाएको धेरै नै भयो 16 वर्ष भइसक्यो
त्यतिखेर र अहिले चाहिँ एउटा छोरीले पढ्न पाउने राम्रोसँग पढ्न पाउने कुराहरूमा चाहिँ त्यतिखेर र अहिलेको समयमा चाहिँ कतिको अन्तर देख्नुहुन्छ
लगभग अलिअलि सुरुवात अब हामीलाई पनि हाम्रो बुवा आमाले चाहिँ पढाउनु पर्छ होइन शिक्षा चाहिँ दिनुपर्छ भन्ने भावना चाहिँ जागिसकेको थियो तर त्यतिखेर चाहिँ अलिकति चाहिँ बच्चा छोरीहरूलाई चाहिँ घरको काममा अनि बच्चाहरू आफूले भाइ बहिनीहरू हुन्छ नि त्यसलाई धेरै हेर्ने काममा खाना पकाउने काममा चाहिँ राख्ने गर्दथे अभिभावकले अहिले चाहिँ के भएको छ भने उनीहरूले चाहिँ अभिभावकले चाहिँ जतिसुकै व्यस्त भए पनि बरु बिहान आफूले चाहिँ खाना पकाएर खानीमा लिएर जाने अथवा मेलापातमा आफैले लाने छोरीहरूलाई पनि छोरासँग जसरी पनि स्कुल पठाउनु पर्छ भनेर प्रत्येक घरबाट चाहिँ छोरीहरू चाहिँ विद्यालय आएका छन्
तपाईँ बाल्यकालमा हुर्काउँदै गर्दा
हजुर
कसरी हुर्किनु भयो पढाइ लेखाइको अवस्था कस्तो थियो त्यतिखेर
हामीलाई त एकदम गाह्रो थियो होइन आर्थिक अवस्था पनि त्यस्तै थियो तर पढ्नुपर्छ भन्ने भावना चाहिँ म चाहिँ कस्तो ठाउँमा बसेँ भन्दाखेरि चाहिँ शिक्षा चाहिँ लिनुपर्छ भन्ने ठाउँमा बसेँ होइन त्यो सँगसँगै फेरि भित्रैबाट आफूलाई पनि के आयो भन्दा पढ्ने इच्छा एकदम हुने क्या मलाई जति दुःख गरे पनि म चाहिँ पढ्नै पर्छ भन्ने भावना हुने घरको काम पनि भ्याउने कुखुरा हुन्थ्यो बाख्रा हुन्थ्यो होइन त्यो काम पनि भ्याएर होमवर्क पनि लेखेर फेरि उहाँ पञ्चमुनिसम्म बसको सुविधा थिएन होइन हिँडेर दौडेर नै पुगिन्थ्यो क्या हामी अनि अहिलेको जस्तो चाहिँ ग्यासहरू छिटो बाल्ने सुविधा पनि थिएन दाउरा आफै खोज्नु पर्ने पकाउनु पर्ने होइन घरको जिम्मेवारी साथसाथै पढाइलाई पनि लिएर जानु पर्ने के अनि फेरि प्लस फेरि अब आमा बुवा आफ्नै काममा व्यस्त भएको भएर चाहिँ आफूलाई चाहिँ सिकाउने पनि नहुने आफ्नो गार्जेन चाहिँ आफै हुनुपर्ने क्या होइन कति दुःख थियो क्या त्यतिखेर शिक्षा लिनको लागि पनि तर पनि म भित्रलाई चाहिँ मलाई त कस्तो लाग्छ भने म चाहिँ त्यत्तिकै इच्छा थियो क्या मलाई कि जसरी पनि दौडेर नै पुग्छु भन्ने के त्यस कारणले मैले चाहिँ अब त्यतिखेरको बेलामा चाहिँ राम्रैसँग पढेँ भनौँ न होइन अहिलेको टपर भन्छन् नि त्यस्तै त्यतिखेर पनि म चाहिँ एउटा चाहिँ राम्रै विद्यार्थीमा गनिन्थेँ त्यतिखेर चाहिँ पास हुनु समतीर्ण हुनु भन्नेलाई पनि एकदम राम्रो रूपमा लिन्थेँ क्या त्यतिखेर चाहिँ धेरै फेल हुने क्या बच्चाहरू अनि मलाई चाहिँ सुरु सुरुमा आमाहरूले चाहिँ सानो एक क्लासमा हालिदिनु भयो यहीँ होइन त्यसपछि म एक क्लासमै बोर्ड फर्स्ट भएँ है त्यसपछि दुई क्लासमा तिन क्लासमा गरेपछि चाहिँ आमाहरूको पनि पढाउने पनि हौसला बढ्दै गयो होइन त्यसपछि चार कक्षामा चाहिँ म पञ्चमिनुमा गएँ अनि त्यहाँ गएपछि चाहिँ फर्स्ट सेकेन्ड हुन नसकेने समतीर्ण हुने होइन समतीर्ण भनेपछि राम्रै विद्यार्थीमा गनिने गर्दै गर्दै जहिले पनि पास 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 हुँदै गएपछि बुवा आमाले चाहिँ नसके पनि चाहिँ हामी जसरी पनि छोरीलाई यति राम्रो पढेपछि पढाउँछौँ भन्ने भावना लिएर चाहिँ अगाडि बढ्नु भयो मैले चाहिँ इन्टरसम्म पढेँ होइन त्यसपछि चाहिँ पढाइ अब त्यस्तै कारणले विवाह नि भयो त्यही कारणले रोक
त्यसपछि पेसामा लाग्नुभयो आत्मनिर्भर बन्नुभयो
म चाहिँ कलेज पढ्दा पढ्दै टुवेल्भ पढ्दा पढ्दै हाम्रो यहीँ चाहिँ खुलेको थियो विद्यालयमा अनि त्यहाँ दिँदाखेरि चाहिँ मौका पाइयो होइन अनि मौका पाइयो त्यहाँको साथी सर पनि मलाई पढाउने सर हुनुहुन्थ्यो अनि आऊ इन्द्रा तिमीलाई चाहिँ हामीले यसरी आउँदाखेरि चाहिँ केही नजाने पनि हामी सिकाइदिन्छौँ होइन तिमी यस्तो हाम्रो पहिलाको यस्तो विद्यार्थी हौ भनेर सरले पनि हौसला दिनुभयो म्याडमले पनि बोलाउनु भयो है गएपछि चाहिँ पढाइयो पढाउँदा पढाउँदाखेरि चाहिँ झन् अनुभव अनुभव अनुभवले गर्दाखेरि चाहिँ अब सक्षमै शिक्षक भयो भनौँ
आफूले आमाको मायाको महसुस गर्न नपाएर पनि होला ललिता आमाले आफ्नै छोरीलाई चाहिँ कहिल्यै पनि मातृत्वको अभाव खड्कन दिनु भएन आफ्नै छोरी अनि आफ्नै छोरी जस्तै सबै महिलाहरू आत्मनिर्भर बन्नुपर्छ आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने उहाँलाई बारम्बार लागिरहन्छ र सबैलाई यस्तै भनिरहनुहुन्छ
अब साथीभाइले कुरा गरेर धेरै अर्को कुरा नगर्ने अब आफ्नै सुख दुःखको बात मार भन्ने हो साथीसँग बस्दाखेरि अब मान्छेहरूले कुरा गर्छ नि नगर भन्ने हो त्यस्तो कुराहरूको काट्नुहुन्न भन्यो बरु अब यस्तै हाँसो पनि के गरे अब यो आफ्नो बरु महिला भएर एउटा के गरौँ अब अर्का कुरा गर्ने धेरै छन् मान्छेहरू यसरी बसी बसी खाने पुरुषको एउटा कमाइमा चार पाँचजना बच्चा पनि छन् त्यो नारी त्यसै बसेर खाने बच्चाहरूले पनि पाल्नै पर्यो त्यो पुरुषलाई गाह्रो भइरहेछ नि त त्यो कुरा बुझ्दैन नि त नारीहरूले बुझ्नु पर्यो एउटा सानसानो पेसा गरेर खानु पर्यो यसरी घरमा भयो यो अहिले कस्तो भने अब उबेला त धेरै खेतीबारी थियो र पो खेतबारीबाट खाइन्थ्यो भने अहिले खेतबारी पनि धेरै छैन मान्छे घरै घर भइरहेको छ त्यसपछि के उब्जोले खाने हो अनि इलाम त गर्नै पर्यो नि अब खेतबारी छैन बसेर खाने एउटा कमाइमा त खान त सक्दैन नि त्यसो दुईवटा कमाइ गर्न पर्यो अब नारी पनि एउटा केही पेसा गरेर खानु पर्यो यसरी घरै बसेर मोबाइल हेरेर दिन कराउनु भएन दुईजना गरे पनि राम्रो हुन्छ होइन एउटाले मात्रै गरे कहिले उमा लाग्न सक्छ यस्तो मगी छ यस्तो आगो बोलिरहेछ अब सिङ्गार पटा गरेर हिँड्ने मोबाइल हेरेर बस्ने अब फेसन गरेर हिँड्ने अनि अब त्यो पुरुष चाहिँ काम गर्दै घोटेको घोटै गरेर त्यो त साह्रै अन्याय भयो जस्तो लाग्छ मलाई त जस्तो चाहिँ रथको दुई पाङ्रा गुड्नै पर्छ मलाई त्यस्तो लाग्छ अब त्यही हो मेरो भन्ने कुरा चाहिँ नि अब एउटा एउटा के गरेर गरन नानी हो यसरी एकजना मात्रै कमाइ गरौँ भएन एउटाले बचत गर्नु पर्यो एउटा खानु पर्यो अँ त नि भन्छ नि कोही कोही त मान्छन् गरि पनि रहेछ कोही कोही भन्दा ठुलो कुरो छोरीलाई आमा चाहिँदैछ अनि आमा नभएपछि साह्रै पिर पर्ने अब आमा भइदिएको भए मलाई कति कुरा सिकाउँथ्यो होला आमा भए कति कुरा भन्थे होला मेरो आमा छैन भने त्यही कुरा दुःख लाग्ने रुनु मन लाग्ने त्यसो भएर छोरीलाई भन्छ छोरी के भन्छ मलाई कस्तो आनन्द अब हेर न अब मैले पनि माथि घरमा बसेको भए यहाँ छोरीको एउटा जागिर छोडे भन्नु पर्थ्यो यहाँ होइन हामीले कति मिल्न गएको छ यहाँ जहिले पनि जागिर भन्छ छोरी पनि जागिर छ अब मैले घर कुरा छु बाबाहरू आउँछ तिमीलाई खाजा फान दिनु पर्यो आनन्द उसको मैले मात्रै सकिनँ तिमीले पनि हाल दोकानमा भनेर दुईजनाले भएर हालेछ उसको पनि केही खाजा खाने खर्च हुन्छ अब मेरो पनि हुन्छ ढोका उदाङ्गै भयो अब सबै ताल छ मेरै हातमा छ उसलाई आमाको हातमा छोड्न भयो उसलाई कस्तो आनन्द भएको छ नि त म त त्यसो भएर छोरीलाई मलाई छोरीको रहर परमात्मा छ छोरीसँग छोरी नै मागेको मैले नानी पाउँदैन उहाँ गर्थे छोरा पो जन्मेछ क्या अरे भगवती भनेर आखिर छोरी रहेछ क्या कस्तो खुसी लाग्यो भगवान् सर मलाई चाहिएको छोरी हो छोरा भइहाल्यो छोरी भने त्यसपछि यो छोरा टाउको दुख्नमा मन झस्याङ झस्याङ हुन्छ कि त्यही भएर छोरी ज्ञानी छ भनेको कुरा मान्छ त्यही खुसी छ मलाई
तपाईँ त आफ्नो छोरीबाट धेरै खुसी हुनुहुन्छ धेरै आमाहरू चाहिँ आफ्नो सन्तानबाट दुःखी पनि हुनुहुन्छ
होइन
सन्तानले वास्ता नगरेको के भन्न चाहनुहुन्छ आमा भनेको चाहिँ
आमा भनेको अब देउतै सरी हो नि हाम्रो लाइफमा त आमा त अब मास्टरनी पनि भयो देउता पनि भयो अब सबै कुरा आमाले भनेको हर पल हर घडी जे कुरा पनि मान्नुपर्छ क्या छोरीले मान्नुपर्छ छोराछोरीले मान्नै पर्छ भने अब म त त्यही शिक्षा भन्छु आमाले भनेको कुरा मानिदियोस् आमाले कति कुरा भोगेको हुन्छ अनि उसको कुरामा भोगाइमा आदि कुरा त अब छोरीले भोग्नु पऱ्यो नि भोग्दै आइरहेको छ भोग्नै पऱ्यो नि भने कोही कोही छोरी त मान्दैनन् आमालाई लतारिन्छन् मेरो त्यस्तो थिएन मेरो छोरी अब मेरो त गाउँ समाजलाई सबैले सोधे पनि हुन्छ कस्तो छोरी छ भनेर सबले चुनेको एउटा चाहिँ प्रधानमन्त्री जस्तो साँच्चै कुरालाई किनभने काम गरेर खाए पनि उसको इज्जत कस्तो थियो भने कस्तो कस्तोले माग्न आयो लाउरेले माग्न आयो कति माग्न आयो आखिर नमानेर अब यहाँ पनि मागेको पनि म बिहा गर्छु भनेको थिएँ म उसले चाहिँ के भनेको थियो भने मैले किन बिहा गर्न पऱ्यो र एउटा आमालाई मैले पालेर बस्छु भनेर भन्ने उसको त्यस्तो इरादा थियो बिचरा अनि के गर्ने विचार थियो नानी तिमीलाई भनेर मैले पढ्दा यस के अरे आइए पढ्दाखेरि भन्दाखेरि मेरो छोरी के भन्यो भने म त वकिल बन्न पाएको हुन्थ्यो चाहना के बिचरा कतिसम्म थियो अब आफ्नो त्यो धनै छैन होइन अब एउटा मा केही सिमा एउटा टिचर त बन्न पर्ला होला भन्यो अनि मैले काम गर्न जान्थेँ अब बुढाबुढीले काम गरेर पढाएको हो सबले थाहा छ अब काम गर्न जान्थेँ पछि के भन्यो भने मेरो छोरीले मैले जागिर खाएँ 2000 खाएपछि तिमीले काम गर्न जानु पर्दैन आमा त्यो बुद्धिमान छोरी होइन त तिमीले काम गर्नु पर्दैन आमा तिमी घर बस बाबा जानुस् आमा घर बस्नुहोस् आमाले काम गर्ने पैसा मैले लिएर आउँछु भनेर घरमा अहिले एउटा बाख्रा थियो बालमा पनि बाख्रा पाल्न पाउँथ्यो अनि म बाख्रा अनि उसले पैसा ल्याएर मेरो पोल्टामा दिने अनि मेरो मन दुख्थ्यो छोरी तिमीलाई पनि कुन कुन इच्छा छ होला लाउनलाई कस्तो इच्छा छ के खानु मलाई यस्तो एक कप चिया पनि गरेर खान्थेन दोकानतिर घरमै आएर खाने 500 दाम दिएर मलाई किन चाहियो पैसा भनेर लिँदै दिन्थेन अब अहिले बिहे गरेर दिएपछि ऊ आफै भन्छ के यो पैसा दिँदाखेरि यस्तो आमालाई सम्झिन्छु मैले यस्तो आमालाई सम्झिन्छु यो पैसा के गर्ने मेरो आमाको हातमा हालिदिनु पाए भए कस्तो हुन्थ्यो होला के गर्ने किन बिहा गरिदियो मलाई भन्छ क्या त्यो मलाई दिएर मात्रै उसको भविष्य नि त हेर्नु पऱ्यो नि भने कुनै बेला 1000 यस्तो गरेर दिनु मन लाग्थ्यो मलाई चाहिने नै पैसा तिमीले गर आफ्नो घरमा छोरी चाहिँ पाल्नु परेन त्यसो भएर छोरी चाहिँ बुद्धिमानको छ ईश्वरले साथ पनि दिइरहेको छ मलाई पनि अलिकति मेरो स्वासाउ छ अब बुढाबुढी भएर नै होला अनि सबैलाई भन्छु मैले सबै यस्तै यस्तै भनेको कुरा मान्देऊ मैले भनेको कुरा बुझ्देऊ कोही कोहीले बुझ्छ कोहीले बुझ्दैन यस्तै छ धेरै धेरै धन्यवाद छ मेरो यस्तो दुःख पोख्न पाएँ अब यस्तो मैले कहिलेकाहीँ बाहिर जाँदाखेरि यसै एक्लै भन्थेँ कि मेरो यस्तो अन्तरबाट लिने मान्छे आइदिने हुन्थ्योसम्म कसम त्यसो भन्थेँ मैले ल एक्लै भन्थेँ कि रेडियो सुना म तपाईँको के भएछ भने भन्छ मैले यता यस्तो भयो भन्थेँ मैले एकदम कहानी भन्थेँ आज घरमै आइपुग्नु भयो यो जस्तो राम्रो मलाई के चाहियो र कस्तो यो दिन पनि आउँदो रहेछ ल धन्यवाद ओम शान्ति नानी
कार्यक्रम आमाका कथा छोरीका सपनाको यो श्रृङ्खलामा ललिता आमा र उहाँकी छोरी इन्द्रासँग भेटेर गरिएको कुराकानी सुन्नुभयो एउटी सङ्घर्षशील आमा जो जीवनदेखि कहिल्यै पनि हार्नु भएन र उहाँले सङ्घर्ष गरेर दुःख गरेर र दुःखलाई सामना गर्दै गर्दै हुर्काउनु भएकी एउटी सक्षम र सफल छोरी सँगको यो छलफलबाट मैले चाहिँ जीवन जतिसुकै कष्टप्रद जतिसुकै समस्यायुक्त भए पनि त्यस्ता समस्याहरूलाई त्यस्ता कठिनाइहरूलाई सामना गर्दै यदि हामी अघि बढ्यौँ भने राम्रो नतिजा प्राप्त हुन सक्छ राम्रो फल हामीले चाहिँ प्राप्त गर्न सक्छौँ भन्ने शिक्षा मैले लिएँ यहाँलाई चाहिँ कार्यक्रम कस्तो लाग्दैछ आजको कार्यक्रम कस्तो लाग्यो केही सल्लाह सुझाव अनि प्रतिक्रिया भए शुक्ला गण्डकी एफएमको फोन नम्बर 065-414-378 फोन गरेर आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ कार्यक्रमको अर्को श्रृङ्खलामा फेरि यस्तै छलफलसहित म प्रस्तुत हुने नै छु आजको अङ्कबाट भने अस्मितालाई बिदा दिनुहोस् हवस् त नमस्कार